नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी दिनेश निर्वलासँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ। श्रुति सम्वेगमा निकै समय अघि हामीले जगदीश घिमिरेको अन्तर्मनको यात्रा वाचन सुनाएका थियौं। यसलाई धेरैले मन पराउनु भएको थियो। त्यसको केही समयपछि जगदीश घिमिरेले चाहनु भएको थियो उहाँको सकस पनि श्रुति सम्वेगमा वाचन होस्, तर समयाभावको कारणले र अरू उपन्यास चलिरहेको हुनाले हामीले सकसको वाचन त्यति बेला गर्न सकेका थिएनौं। अहिले हामी जगदीश घिमिरेको सकस लिएर आएका छौं, साथै अन्तर्मनको यात्रालाई पूरा बनाउने अर्को पुस्तक जगदीश घिमिरेकै धर्मपत्नी दुर्गा घिमिरेको उनको सम्झना हालसालै प्रकाशित भएको छ, त्यसलाई पनि समसाथै हामी वाचन सुनाउनेछौं। मंगलबारको श्रृंखलामा आजदेखि जगदीश घिमिरेको सकस वाचन शुरू हुनेछ भने केही सातापछि शुक्रबारको श्रृंखलामा हामी दुर्गा घिमिरेको उनको सम्झनाको वाचन सुनाउनेछौं। आज सकसको पहिलो श्रृंखला अब वाचन शुरू हुन्छ। देवीजीले एउटा नोटबुक दिँदै भन्ने, पढ्नुहोस् त कस्तो छ। सोधे के हो? खै के भन्ने, संस्मरण जस्तो छ, डायरी जस्तो पनि छ, कथा लेख पनि छन्, इतिहास पुराणका कुरा पनि छन्, रिपोर्टिङ पनि छ, पढ्नुहोस् न। कसको? कुनै बेपत्ता मान्छेको। तपाईँलाई कसले दियो? एउटी पीडित महिलाले। ती कहाँ छिन्? ती पनि बेपत्ता छिन्। देवीजी पञ्चायतकालदेखि नै हिंसा पीडित महिला र बालिकाका पक्षमा काम गर्छिन्। तपाईँहरू कहाँ कस्ता पीडित हुन्छन्? बेचिएका, बलात्कार गरिएका, थरीथरी हिंसा पीडितहरू। कसले बेच्छ? कसले बेच्दैन? बलात्कार कसले गर्दैन? हिंसा नि कसले गर्दैन? मरन्थनीय सबैले? उनले भनिन्, सबैले चेली बेच्दैनन्, सबै बलात्कारी हुँदैनन्, सबैले पत्नीलाई जिउँदै जलाउँदैनन्। यो कुरा कसलाई थाहा छैन? तर जब बाबु, दाजु, मामा, काकाले आफ्नै घरकी दुधे बालिकालाई बलात्कार गर्छन्, आफ्नै चेली बेच्छन्, अनि को बाँकी रह्यो र पो भनेको? काठमाडौँ स्थित उनको पुनस्थापना गृहमा 44 जना महिला र बालिका अन्तर्वासी थिए। कार्यकर्ता पनि महिला नै थिए। स्कुलबाट फर्केका बालिकाहरू सफा युनिफर्ममा थिए। चिटिक्क कोरेको कपालमा रिबनका रहरलाग्दा फुलथुङ्गाहरू हाँसखेल गर्दै थिए। उनीहरू कुनै बेला हिंसा पीडित थिए भनेर पत्याउन गाह्रो थियो। संसारका कुनै पनि सुखी केटीहरूभन्दा कम सुखी देखिँदैनथे। एकोरिएर हेरे, त्यहाँ बाबुले बलात्कार गरेकी 5 वर्षे र छिमेकीले बलात्कार गरेकी 3 वर्षे बालिका थिए। बाबुले मुम्बईमा लगेर बेचेकी युवती थिइन्। लोग्ने, मामा, काका, दाजुले बेचेका किशोरीहरू थिए। विदेशी रोजगार पीडित महिलाहरू थिए। एचआईभी एड्स संक्रमित आमा र नाबालक छोरी थिए। दाइजोको न्यूमा पोल्दा पोल्दै उम्केकी बुहारी थिइन्। सेना र माओवादीले बलात्कार गरेका युवती थिए। बोक्सी भनेर गाउँले बिस्टा खुवाएकी, कुटेर अङ्गभङ्ग पारेकी प्रौढा थिइन्। सबै मित्र, दिदी बहिनी, आमा छोरी जस्तो हेलमेल गरेर बसेका थिए। देवीजीले मलाई तिनको कथा बताइन्। यिनीहरूलाई यहाँ कसले ल्याउँछ? यिनकै आफन्तले, सामाजिक कार्यकर्ताले, पुलिसले, सेनाले बलात्कार गरेको भनेर माओवादीले र माओवादीले बलात्कार गरेको भनेर सेनाले ल्याएका हुन्। यहाँ कति बस्छन्? आवश्यकता अनुसार हुन्छ। स्वास्थ्य उपचार, कानुनी उपचार, शिक्षा र स्वरोजगारमूलक तालिमको लागि लाग्ने समयसम्म बस्छन्। आफ्नै गोडामा उभिने भएपछि जागिर खान्छन्, स्वरोजगार गर्छन् अथवा समुदायमा पुनस्थापित हुन्छन्। कस्तो रोजगारी पाउँछन्? नर्स भएका छन्, ड्राइभर, मेकानिक, कन्फेक्सनर भएका छन्, खुद्रा पसल, चमेना घर चलाएका छन्, तारे होटलमा हाउसकिपिङमा काम गरेका छन्, कतिजनालाई बाबुआमाले घर लगेका छन्, तिनको बिहाबारी र घरजम भएको छ। तपाईँहरूले कसैले खेदो पनि गर्छ कि? गर्छन्। गर्नेले चेली बेच्ने दलाल र 3 खेतालाले ढुङ्गा हानेका छन्। उनले झ्यालका फुटेका सिसा देखाएर भनिन्, माओवादीले पनि बेला बेला हामीलाई नै नेपालका मालिक हौ, हाम्रो अनुमति नलिई हामीहरूलाई कुन बजेटको 10% ट्याक्स नबुझाए काम गर्न पाउन्नौ भनेका छन्। नक्कली माओवादीहरू पनि सबैसँगै जस्तै हामीसँग पनि हप्ता असुल गर्न खोज्छन्। पीडक र दलालका खेतालाले बदनाम गर्छन्, मार्ने धम्की पनि दिएका छन्, कसैले डलरको खेती पनि भन्छन्। कसैले माया पनि गर्छ कि? पीडित र तिनलाई माया गर्नेहरूले हामीलाई पनि माया गर्छन्। उद्धार भएका हजारौँ चेरीले तपाईँहरूले गर्दा नयाँ जुनी पायौँ भनेका छन्। तिनका बाबुआमाले हामीलाई आशीर्वाद दिन्छन्। सरकारले पनि केही सहयोग गर्छ कि? सरकार नेपालमा सरकार छ? कहाँ छ? कस्तो छ? सरकारले भ्रष्टाचार र सत्ताको एकलौटी दुरुपयोग बाहेक केही गरेको थाहा पाउनु भएको छ? म अभाग पाएँ। यो नोटबुक दिने पीडितबारे तपाईँलाई के थाहा छ? देवीजीले भनिन्, निकै वर्ष भयो हाम्रो विराटनगर पुनस्थापना गृहमा एउटी दुब्ली मैली महिला 7 वर्षकी बालिकालाई लिएर आइन् र रुँदै भनिन्, यो मेरी छोरी हो, यसलाई यसैको राक्षस बापले बलात्कार गरेको आजै थाहा पाएँ, दैया गे दैया। उनले छाती पिटेर चित्कार गरिन्, गे दिदी गे बहिनी, त्यो राक्षसबाट यसको उद्धार गरिदेऊ, मेरो मरद भए पनि त्यसलाई मारिदेऊ, मेरी छोरीको जिन्दगी तिम्रो हातमा छ। हामीले मुद्दा लड्यौँ, बलात्कारीलाई लामो जेल सजाय भयो। बालिकालाई काठमाडौँ ल्यायौँ, उसकी आमाले लोग्ने छोडिन् र भाँडा माझेर गुजारा गर्न लागिन्, छिट्टै मरिन्। बालिका मधेसी जनजाति थिए, स्कुल भर्ना गर्दा उसको नाम कुमारी भयो, पढ्नमा निकै तेज थिए। नागरिकता लिँदा उसैले नाम लेखाई, कुमारी नेपाली। किन नेपाली? मैले सोधेँ, के म नेपाली होइन? मैले नेपाली लेख्न मनाई छ, उसले भने। नेपाली त सबै हुन्, तर सबैले आफ्नै जात लेख्छन्, मेरो जात नेपाली हो। राम्रो नम्बरमा एसएलसी पास गरेपछि उसले नर्सिङ पढेर अस्पतालमा काम गर्न लागि आफ्नै डेरा लिएर बस्थे, मलाई भेट्न आइरहन्थे। एक दिन लाज मान्दै भने, आमा मैले एउटा केटा मन पराएकी छु। के नाम हो? के काम गर्छ? शरद कुमार, पत्रिकामा काम गर्छ। कस्तो हो? राम्ररी नबुझी हामफाल्नु हुँदैन, नक्कली बिहा र चेलीको व्यापारबारे त तिमीले राम्ररी बुझेकी छौ कुमारी। ऊ त्यस्तो केटा होइन, म उसको घर गएकी छु, उसका जीवा र जिमालाई पनि राम्ररी चिनेकी छु, उनीहरूले पनि हुन्छ भनेका छन्। उसले शरदलाई ल्याएर चिनाए। शरदले भने, मैले तपाईँको अन्तर्वार्ता लिएको थिएँ नि, बिर्सनु भयो? ए हो त नि, कहाँ बिर्सनु, त्यो अन्तर्वार्ता त हामीले काटेर राखेका छौँ। शरदको व्यक्तित्व आकर्षक र बोली व्यवहार मिजाजशील थियो। पातलो जिउ, श्यामलो बाटुलो अनुहार, चम्किलो निधार र धारिला तेजिला आँखा, मलाई उस सेल्फ मेड युवक जस्तो लाग्यो। उनीहरू मसँग आशीर्वाद मागेर निहुरिए। मैले कुमारीको विगत सम्झेँ, मेरा आँखा र साए। उसलाई अङ्कमाल गरेर भने, कुमारी तिमी असल केटी हौ, तिमीले असल जीवनसाथी रोजेकी छौ, तिम्रो भविष्य उज्जवल छ, तिमीहरूको दाम्पत्य जीवन सदा सुखी होस्। सबैले नयाँ दम्पतिलाई शुभकामना दियौँ, फुलमाला र अबीर लगाइदिउँ, मिठाई र चिया खुवायौँ। कुमारी काठमाडौँ हुँदा भेट्न आउँथे, बाहिर गएपछि पनि फोन गरिरहन्थे। केही वर्षपछि एक दिन अचानक ऊ असिन पसिन र नर्भस अवस्थामा सानी छोरी लिएर स्वास्वा र फाँ फाँ गर्दै म कहाँ आई, एकदमै विकृत अनुहार र भावभङ्गीमा। ऊ अर्कै भएकी थिए, ल्याङफ्याङ लुगा र भूत लागेको जस्तो कपाल, कस्ती राम्री थिए, कस्ती विरूप भएछ, पागल भएकी क्या हो भनेर तर्सेँ। के भयो कुमारी तिमीलाई, किन तिमी यस्तै भए कि? मैले उसकी छोरीको कपाल चम्समाउँदै भने, कति राम्री पुतली जस्तै। कुमारीको आँखा गोलभेडा जस्ता राता थिए, ऊ क्रुद्ध थिए। उसले डाँको छोड्दै भने, आमा शान्तिको बलात्कार भयो, शान्ति राम्री छे, निर्दोष पनि छे, शान्ति सम्झौता भएको दिन जन्मेकी भनेर शान्ति नाम राखेका थियौँ, संविधान सभा भङ्ग भएको दिन उसको बलात्कार भयो, त्यसपछि म विक्षिप्त भएँ, मेरो होस अहिले पनि फिरेको छैन, मेरो भोक निद्रा हरायो, कसलाई भन्नु? झाजीले माया गरे, मद्दत गरे, मिथिलाले सान्त्वना दिए, लालले सान्त्वना दियो, उसले झन् डाँको छोडेर शान्तिलाई अगाली। दिनरात हिंसा पीडित महिलाहरूका कुरा सुनिन्थ्यो, कति केस आफैले डिल गर्नुपर्थ्यो। सानोमा आफै बलात्कार भएकी कुमारीकी दुधे छोरी पनि बलात्कारको शिकार भएको सुनेर मेरो आङ्सेरिङ्ग भयो, मेरो मुखबाट अनायास निस्कियो, के भनेकी तिमीले, अरे के सुन्नु परेको यस्तो? आमा तपाईँ शान्तिलाई शरण दिनुहोस्। होइन, के भन्छौ तिमी, शरद कहाँ छन् त? शरद बेपत्ता छन्। उसले झोलाबाट एउटा नोटबुक झिकेर दिँदै भने, शरदको कथा लामो छ, अहिले बताउन गाह्रो छ, उनको कथा उनीले यो नोटबुकमा लेखेका छन्। यो पढ्नुहोस् र यसको पनि जिम्मा लिनुहोस्। कुमारीले भने, हामीलाई काठमाडौँ बस्न गाह्रो भयो, मन्थली गयौँ, मन्थलीमा झन् गाह्रो भयो, जनकपुर गयौँ, जनकपुरमा झनै सकस भयो। मधेस आन्दोलनपछि जनकपुरमा मलाई पहाडी भनेर खेद्न लागे। तपाईँ साक्षी हुनुहुन्छ, म जन्मले मधेसी जनजाति हुँ, मैले पहाडी जनजाति केटासँग बिहा गरेकी हुँ, म काठमाडौँमा पढेकी हुनाले मेरो बोलीचाली पहाडीको जस्तो भएको मात्रै हो। सबभन्दा पहिले म नेपाली हुँ, अनि मधेसी हुँ, अनि पहाडी हुँ। म सुरुदेखि अन्त्यसम्म नेपाली नै नेपाली हुँ, नेपाल मेरो देश हो। मधेस आन्दोलनपछि जनकपुरका पहाडी परिवारहरू आफ्नो श्री सम्पत्ति सके बेचेर नसके कसैलाई जिम्मा लाएर भागे। मैले शरदलाई भने, मधेस हाम्रो पनि हो, हामी नभाग्ने। उनले पनि भने, जीवनसँग भागेर साध्य छैन, धेरै भाग्यौँ, अब नभागौँ। जनकपुरमा शरदको स्वास्थ्य निकै बिग्रियो, उनलाई काठमाडौँमै राखेर उपचार गर्नुपर्ने भयो। हामीले जनकपुरमा घडेरी किनेका थियौँ, मधेस आन्दोलनपछि त्यहाँ जग्गाको भाउ निकै घटेको थियो। माटोको मोलमा घडेरी बेच्यौँ। हामी दुवैजना मालपोत कार्यालय गएर जग्गा पास गरेर फर्काउँदै थियौँ। जनकपुरमा पैसा लुट्ने गिरोहहरू सक्रिय थिए। जग्गा बेचेको थाहा पाएपछि नगद लुट्थे, त्यसले ब्याङ्क मार्फत कारोबार हुन्थ्यो। हामीले पाउनुपर्ने रकम ब्याङ्कमा जम्मा गरिएको थियो, हातमा नगद थिएन। त्यो अपहरणकारीलाई थाहा रहेनछ। दुईजनाले बिच बजारमा पिस्तोल देखाएर शरदलाई किडन्याप गरे। भारतीय नम्बरको गाडी थियो। मलाई एउटाले झापड दियो र पिस्तोल ताकेर हिन्दीमा भन्यो, बोलिस भने गोली। म बेहोस भएर लडेँ। मुर्चा खोल्दा म आफ्नै नर्सिङ होमको भिडमा थिएँ। मैले झासरसँग गएर पुलिसमा रिपोर्ट लेखाएँ। पुलिस इन्सपेक्टरले भन्यो, जनकपुरमा कुनै भारतीय गाडी आएको रेकर्ड नै छैन। झासरले भने, बजारभरि भारतीय नम्बरका गाडी छ्यास्यास्ती छन् त। इन्सपेक्टरले भन्यो, मैले कहाँ गाडी छैनन् भनेको छु, तिनको रेकर्ड पो छैन भनेको। रेकर्ड राख्नुपर्छ भने नियम छैन? नियम त के छ? के सब नियम मानेर साध्य हुन्छ? बुढो भइसक्नु भयो, अझै नेपाल चिन्नु भएको छैन? नेपालमा कसले नियम मान्छ? झासर, तपाईँ सठ्याइसक्नुभयो, कुरा बुझ्नुहुन्न। झासरले रिसाएर भने, हाम्रो सरकार प्रशासन पुलिस भनेको त खेतमा ठड्याउने काग भगाउवा मात्रै हो। झासरले भने, कुमारी धैर्य गर, शरद आउँछन्। तिमीले कुनै पाप गरेकी छैनौ, उनलाई केही हुँदैन। मेरो मोबाइलमा नचिनेको मान्छेको फोन आयो, मुगलानको नम्बर थियो। भन्यो, 3 लाख फिराउती बुझा, होइन भने तैँले पोई होइन, पोईको लास फेला पार्छेस्। भोलि फोन गर्छु, पैसा तयार पारिराख्नु। रुपैयाँ खाँटी भारतीय हुनुपर्छ, खोटो नेपाली होइन, बुझिराख। रकम हामीलाई कहाँ कसरी दिने पछि बताउँला। पुलिसलाई खबर गरिस् भने आजको रात काट्नु पाउँदिनस्, हाम्रा मान्छे जनकपुरभरि छन्। उसले शरदलाई फोन दियो। शरदले कामदो स्वरमा भने, कुमारी, जग्गा बेचेको सबै पैसा कसैको हात पठाइदेऊ, बाँकी पनि जसरी भए पनि खोजेर पठाइदेऊ। मेरा नौनारी गरे, बोल्न सकिनँ। फोन काटियो। बारु 3 लाख भनेको नेहरु 5 लाख जति हुन्थ्यो। 3 लाख त जग्गा बेचेर आएको थियो, कहाँबाट ल्याउनु अरू 2 लाख? मैले झारसरसँग रोई कराई गरेँ। उनले महिनावारी कट्टी हुने गरी 1 लाख फिस्किदिए। नर्सिङ होममा काम गर्ने लाल मद्दत गर्न तयार भयो। उसले भन्यो, म तिम्रो यो दुःख हटाउन आफ्नो ज्यानको बाजी लगाउन तयार छु, नपुगेको पैसा मै हालिदिन्छु। शरद आएपछि हिसाब किताब गर्दै गरौँला। कत्रो महन्ता, मलाई लाग्यो ऊ महामानव हो। मेरा आँखा रसाए, उसलाई ढोग्न मन लाग्यो। उसलाई स्थानीय मेलोमेसो सबै थाहा थियो। मैले अपहरणकारीलाई उसको फोन दिएर उसैसँग सम्पर्क गर्नु भने, पैसा गए पनि उनले यातना भोग्नु नपरोस्, ज्यान नजाओस् भनेर मैले जानकी मातासँग पुकार गरेँ। माताले पुकार सुन्नुभयो। लालले के गरी मिलाएर शरदलाई छुटायो। उनी फर्के। उनी अपहरित हुँदा सोच्नुहोस् त मेरो के हाल भयो होला। शान्ति बाबा बाबा भनेर रुन्थे। बाबा हामीलाई छोडेर कहाँ गए, किन गए भनेर सोध्थे। मलाई रोएको देखेर आमा तिमी किन रोएको भन्थे। के भनेर मैले उसलाई फुल्याउनु, आफ्नै चित्त के भनेर बुझाउनु। उनी नपर्कुन्जेल मेरो घाँटीबाट पानी पनि छिरेन, एकैछिन पनि निदाइन, काममा पनि गइन। डेरामा खतराक्क गरे कि शरद नै आए कि भनेर झ्यालबाट च्याउँथे। उनी कङ्काल भएर फर्के, थकित, गलित र अशक्त। सोधे, फिरौती रकम कसले पुर्यायो? लालजीले। तिमीलाई भेटेनन्? भेटेनन्। म कता उनले कता पुर्याए के थाहा, जे होस् मलाई छोडिदिए। कुटपिट गरे कि गरेनन्? के खान दिए, कसरी राखे? उनले आफ्नो कथा बताए। त्यसको एक महिनापछि उनी एउटा सानो चिठी चढेर बेपत्ता भए। त्यो दिन उनलाई जोडले ऐठान भएको थियो। सधैँ जस्तो शान्तिलाई स्कुल पुऱ्याएर म काममा गएकी थिएँ, आराम गरेर बस, बिदा लिएर छिट्टै आउँछु भनेकी थिएँ। अपहरण भएपछि उनको रेगुलर खाने औषधि छुट्यो, उनी ज्यादै गले, डिप्रेसन बढेको थियो। तर आमा, उनी चिठी छोडेर बेपत्ता भए, हामीलाई त्यसरी चट्टक्क माया मारेर हिँड्न सक्छन् भन्ने एक रत्ती पनि लागेको थिएन। मलाई नभए पनि शान्तिलाई सम्झेर एक न एक दिन फर्केर आउँछन् भन्ने विश्वास थियो। मैले जनकपुर छोडेँ भने मलाई खोज्न कता कता भौँतारिएलान् भनेर पनि जनकपुर छोडिनँ, नत्र हाम्रो काठमाडौँ आउने निधो भइसकेको थियो। नर्सिङ होममा चार दर्जन स्टाफ थिए। शरद बेपत्ता भएपछि लाल र झासर नै मेरा गार्जियन भए। झासर त नर्सिङ होमका मालिक नै भए, सारै जाति थिए। उनीहरूले मलाई तिरिन सक्नु गुण लाए। लालको गुण मानेर उसलाई दाजु मान्न लागे, भैयाजी भन्न थाले। लाल कहिलेकाहीँ मेरो डेरामा चिया खान आउँथ्यो, मलाई सान्त्वना दिन्थ्यो, शान्तिलाई पनि माया गर्थ्यो। एक दिन भन्यो, कुमारी तिमीले मलाई मोहनी लगाएकी छौ। म स्तब्ध भएँ। राम राम भैयाजी के भन्नुभएको? मैले तपाईँबाट यस्तो कुरा सुन्नुपर्छ भन्ने कल्पना पनि गरेकी थिइनँ। मैले नराम्रो कुरा गरेको होइन, मात्र तिम्रो राम्रो बानी बेहोराको प्रशंसा गरेको। म तपाईँकी बहिनी हुँ, यसपालि म तपाईँलाई राखी बाँध्छु। बहिनी त मानेकी छु नि, म त नारी जातिलाई पूजा गर्ने मान्छे हुँ। मसँग अब त्यस्तो कुरा नगर्नुहोस्। तिमी जे भन्छौ मान्छु, तर तिमीलाई सहाराको जरुरत छ। सहारा त तपाईँहरूले दिनुभएकै छ नि। ऊ गयो, म क्षुब्ध पाएँ। रातभरि उसले भनेको सम्झिरहेँ। मैले त्यो कुरा कसैलाई भन्न सकिनँ। त्यो घटनापछि मैले जनकपुर सदाका लागि छोड्ने निधो गरेँ। पहिले काम गरेको अस्पतालमा फोन गरेँ, तीन महिनापछि आऊ राखिदिन्छु भने। मैले झासरले दिएको पेस्की फर्चुट गरिसकेकी थिइनँ। त्यो तिरिसक्ने बित्तिकै काठमाडौँ जाने तयार गरेँ। त्यही बेला शान्तिको बलात्कार भयो। मेरो बिदाको दिन थियो। शान्ति मसँग घरैमा थिए। दुई बजेतिर लालले फोन गरेर भन्यो, इमर्जेन्सी केस ल्याएको छ, डाक्टर साहबले तिमीलाई नै बोलाऊ भन्नुभएको छ, तुरन्त आऊ। छिमेकका केटाकेटीहरू खेल्दै थिए। शान्तिलाई भने, नानी त साथीहरूसँग खेलेर बस, कतै नजा, म छिट्टै आउँछु। सासु र लोग्ने मिलेर बुहारीलाई जिउँदै जलाएका केसहरू आइरहन्थे। एउटा त्यस्तै केस रहेछ, निकै बेर लाग्यो। काम सकेर हतार हतार कोठामा आएँ। शान्ति बेहोस थिए, उसको बलात्कार भएको थियो। कुदाएर नर्सिङ होम पुऱ्याएँ, बाँची। मैले सोधेँ, नानी कति बेरपछि कोठामा आइस्? साथीहरू घर गए अनि के गरिस् त? निदाएछु। अनि के भयो? सपनामा भूतले मलाई छोप्यो, त्यसपछि अय्या दुख्यो, ऊ रोई, अनि केही थाहा छैन। त्यसपछि म बौल आएँ, मेरो होस ठेगानमा भएन। मेरो हातखुट्टा शिथिल भए, रिसले पुरपुरु बल्न लाग्यो, कञ्चट फड्किन लागे। मैले दारा किटेँ, पापी निच, म तेरो ज्यान लिन्छु। तर कसको ज्यान लिनु, म उसै चाउरिएँ। झाजीले भने, कुमारी केही दिन आराम गरेर मन ठिक भएपछि मात्रै काममा आऊ। शान्तिलाई एकछिन नदेख्दा मन भरङ्ग हुन थाल्यो। मनमा सधैँ यो सानी बच्चीलाई कहिले के हुन्छ भन्ने त्रास भयो, आफैलाई कहिले के हुन्छ भन्ने पनि त्रास। आमा, आइमाईको जुनी जन्मदेखि नमरुन्जेल बलात्कारको त्रासै त्रास हो। म बिस्तारै काममा जान लागेँ। जे भए पनि सहनै पर्ने रहेछ। केही दिनपछि लालले भन्यो, हेर कुमारी, ठाउँ खराब छ, जमाना खराब छ, मान्छे खराब छन्। तिम्रो सानी छोरीलाई त यस्तो भयो, तिमी त जवान छौ, तिमीलाई राम्रो सहाराको जरुरत छ। लाल भैया, एक दिन शरद आउँछन् र मलाई खोज्छन् भनेर म जनकपुरमा बसिरहेको हुँ। अब म यहाँ धेरै दिन बस्दिनँ। कुरा त्यति सजिलो छैन, गम्भीर छ। सिरियस बात गर्न म साँझमा तिम्रो कोठामा आउँला। उसले प्याच पान टोकेर निच्चा हाँस्दै भन्यो। उसको मुखमा सधैँ पान हुन्थ्यो। हाँस्दा छुट्टा छुट्टै दाँत देखिँदैनथे। पानमा हाल्ने खैरको लेदोले लिपेको एउटै रातो भित्तु देखिन्थ्यो। ऊ 45 वर्ष जतिको थियो। कपालबाट चुइने गरी बास्न आउने तेल लाउँथ्यो। कपाल सेता थिए, जुङ्गा रङ लाएर टल्किने काला। उसकी पत्नी सुशीला थिए, नाति पोता भइसकेका थिए। चाँझमा झोला बोकेर आयो, घरको किनमेल होला भन्ठाने। भन्यो, यो पकाऊ। के हो? खसीको मासु र त्यसको सितन। उसले प्लास्टिकका दुईवटा झोला दिँदै भन्यो, एउटामा मासु र अर्कामा रक्सीको बोतल थियो। घर लैजान ल्याउनु भएको होइन? होइन, यहीँ तिमीसँग कुरा गर्दै खान ल्याएको। मैले अचम्म मानेको देखेर फेरि भन्यो, पकाऊ, आज मलाई तिमीसँग सिरियस कुरा गर्नु छ। मैले जानकी मन्दिर गएर मातासँग स्वीकृति लिएर आएको छु। यो के गर्नुभएको भैयाजी? यो सामान घर नलगेर किन यहाँ ल्याउनु भएको? मेरो घरमा यो सब कहाँ चल्छ? घरवाली वैष्णव छे, मांस मदिर सब वर्जित छ। दारू पिएपछि खुब पान चबाएर र जर्दा खाएर मात्र घर बस्छु। तब त यो लिएर यहाँ आएको छु। उसले शरदलाई अपहरणकारीबाट फिर्ता ल्याएको थियो। म दाजु मानेर सम्मान गर्थेँ, पाहुना जस्तो भएर आएको थियो। तैपनि झर्केर भने, भैयाजी तपाईँले के गर्नुभएको? यो लिएर जहाँ मन लाग्छ गइहाल्नुहोस्। दारू यहाँ पनि वर्जित छ, मसँग चिया पिएर कुरा गर्नुहोस्। साँझ परेपछि लालले कहुँ चिया पिउँछ। उसले नकचरो हाँसो हाँस्यो। मलाई उसँग ज्यादै घिन लाग्यो। मासु पकाउन पटक्कै मन लागेन भने म पकाउन, यो लिएर जहाँ जाने हो जानुहोस्, सडकको छेउमा कति दारू बेच्ने होटल छन् त्यहीँ पकाउन लाएर खानुहोस्। उसले नम्र भएर भन्यो, कुमारी तिमी असल केटी हौ, म तिम्रो कति प्रशंसा गर्छु तिमीलाई थाहा छैन, अरू नर्सहरूसँग सोध, जहाजीसँग सोध, तिमीले कसैको केही हानि गरेकी छैनौ, म जानकी मातासँग तिम्रो लागि पुकार गरेर आएको छु। अगुवा भएको शरदलाई जसरी एक दिन मैले छुट्याएर ल्याएँ, त्यसै गरी खोजेर ल्याउने मैले जिम्मा पनि लिएको छु। तिम्री छोरीलाई बलात्कार गर्नेलाई पनि पत्ता लगाउने मेरो जिम्मा भयो। जनकपुर सानो ठाउँ छ, एक दिन पत्ता लगाइ छोड्छु तिमी हेरौली भन, म बाहेक तिम्रो यहाँ को छ? तिमी मलाई भैयाजी भन्छौ, आखिर भैयाको पनि त केही कर्तव्य हुन्छ नि, त्यो मैले बुझेको छु, मानव त मेरो धर्म हो। उसका कुराले मेरो आँखा रसाए। उसले मेरो आँसु पुस्दै भन्यो, तिमी मेरी बहिन हो, अन्यथा नल्याऊ। त्यही एउटा कोठालाई बारेर भित्र पकाउने र बाहिर सुत्ने बनाएका थियौँ। बिचमा ढोका थिएन। म मन नलागी नलागी मासु पकाउन लागे। लाल बाहिर शान्तिलाई काखमा राखेर खेलाउन लाग्यो। चक्लेट र मिठाई खान दियो, कहिले मही खान्थ्यो, कहिले जिउ सुमसुमाउँथ्यो। आधा चक्लेट आफ्नो मुखभित्र र आधा बाहिर राखेर शान्तिलाई चुसाउन लागेको देखेपछि मलाई असह्य भन्यो। भने भैयाजी भित्र आएर मलाई सघाउनुहोस्। ऊ भित्र आयो, सघाउने न्युमा मलाई सुमसुमाउन लाग्यो। म उसको हात झड्कालेर झर्केँ, भैयाजी बदतमिजी नगर्नुहोस्। ऊ एकछिन बलादमी हुन्थ्यो, फेरि उसै गर्थ्यो। उसको यस्तो व्यवहार मैले कल्पना पनि गरेकी थिइनँ। मैले जानकी मातालाई पुकारेँ, हे माता, आज मलाई यो दुष्टबाट जोगायो भने भोलिदेखि जसरी पनि जोगिन्छु, तुरन्त काठमाडौँ जान्छु। खाना तयार भयो, शान्तिलाई भात खुवाएँ, लुटुक्क निदाई। लाल मासुको सेतनसँग रक्सी खान लाग्यो। अलिकति खाएपछि फेरि मलाई सुमसुमाउनु खोज्यो। मैले भने, भैयाजी मैले तपाईँलाई दाजु मानेकी छु, म फेरि भन्छु, यो रक्षाबन्धनमा म तपाईँलाई राखी बाँध्छु। राखी? अरे छोड राखीका कुरा, मलाई प्रेमले जेले बाँच्यो बाँध, जति बाँच्यो बाँध, जसरी बाँच्यो बाँध। उसले मलाई अङ्गालोमा कस्न खोज्यो। यस्तो वाइयात कुरा नगर्नुहोस्। म च्याटिएँ, जिउ झड्कालेर पर पुगेँ। ऊ नजिकै आयो, तिमी कुरा बुझ्दैनौ, तिमीलाई सहाराको जरुरत छ, दाजु बहिनीको त विशेष सम्बन्ध हुन्छ नि। हेर, यो जीवन छोटो छ, यो छोटो जीवनमा सकेको सुख भोग गर्नुपर्छ। मैले पुराणमा पढेको छु, भगवान् जमराज र जमी जुडुवा दाजु बहिनी थिए। जमीले जमसँग रति निवेदन गरेकी थिइन्, तिमी कस्तै बहिन हौ, यहाँ दाजुलाई तडपाइरहेकी छौ। कार्यक्रम श्रुति सम्वेगमा अहिले तपाईँले सुनिरहेको वाचन जगदीश घिमिरेको आख्यान सकसको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रष्ट विचार, उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्वेग सुनिरहनु भएको छ। श्रुति सम्वेगमा हामी जगदीश घिमिरेको आख्यान सकसको वाचन गरिरहेका छौं। यसको बाँकी अंश अब वाचन हुन्छ। ऊ नजिकै आयो, तिमी कुरा बुझ्दैनौ, तिमीलाई सहाराको जरुरत छ, दाजु बहिनीको त विशेष सम्बन्ध हुन्छ नि, हेर, यो जीवन छोटो छ, यो छोटो जीवनमा सकेको सुख भोग गर्नुपर्छ। राम राम, के भन्नुभएको भैयाजी, म पाउ पर्छु, यो सब नगर्नुहोस्। उसले मलाई जबरजस्ती समायो। मसँग दुईटा उपाय थिए, कि कराउने कि मान्ने। कराए आफ्नै बेजती, नकराए बलात्कार। भने ठिक छ, तर पहिले म पनि अलिकति बियर खान्छु। त्यसो भन न मेरी प्यारी, तिमीले मान्छौ भन्ने मलाई थाहा थियो। मलाई जबरजस्ती मही खाएर ऊ बियर किन्न गयो। उसको जर्दाको दुर्गन्धले मलाई बान्त आउन खोज्यो। जाँदा जाँदै भन्यो, हेर, म तिम्रो भावनाको कति कदर गर्छु, म नारी जातिलाई पूजा गर्ने मान्छे हुँ। शरद बेपत्ता भएदेखि मलाई निद्रा पर्दैन थियो। बेला बेला कडा स्लिपिङ पिल खाएर सुत्नु पर्थ्यो। लाल रातभरि उठ्न नसकोस् भनेर थुप्रै स्लिपिङ पिल धुलो पारेँ र उसको रक्सीको बोतलमा हालेर खुब हल्लाएँ। ऊ बियर लिएर आयो, म बियर पिएको बहाना गर्न लागेँ। ऊ रौसेर रक्सी पिउन लाग्यो। उसलाई मात लाग्यो, जति लाग्यो उति लत्त छोड्यो, मलाई तान्न लाग्यो। मैले भने, मलाई अलिक पिउन दिनुहोस्, एकछिन त कुरा गरौँ न। के कुरा? उसले सोध्यो। तपाईँ नारी जातिलाई पूजा गर्ने मानिस होइन? हो, म अहिले तिमीलाई के गर्न लागिरहेको छु त? बलात्कार, मैले क्रुद्ध भएर भने। होइन देवी, म तिमीलाई पूजा गर्न लागिरहेको छु। पूजा? म सम्भोगलाई नारीको पूजा भन्छु, उसले भन्यो। राम राम, के भन्नुभएको? उसले मलाई फेरि तान्न खोज्यो। मैले अलमल्याउन खोजेँ। नाइ, शान्ति बिउजिन्छे, उसले भन्यो। तिमी शान्तिको फिकर नगर, ऊ आज रातभरि बिउजिन्न। किन? उसले ओठमा कुटिल हाँसो ल्याएर आँखा चम्काउँदै भन्यो। त्यति पनि बुझ्दिनौ कि म यहाँ बिना तयारी आएको छु? मैले उसको उपचार गरिसकेको छु, उसलाई मिठाईमा मिलाएर थोडा सा निद्रा पार्ने दबाई पनि खिलाइदिएको छु। हरे राम, के भनेको? म हतारिएर उठेँ। उसले मेरो हात समाएर भन्यो, म पनि स्वास्थ्य कार्यकर्ता हुँ, दबाईको मात्रा मलाई पनि थाहा छ। तिमी फिकर नगर, म उसलाई माया गर्छु। म खङ्ग्रङ्ग भएँ, मेरा हात खुट्टा ल्याक्लुलुक भए, थचक्कै बसेँ। मेरा आँखामा फेरि ती दृश्य आए, उसले शान्तिलाई काखमा राखेर खेलाएको, सुमसुमाएको र ओठ जोडेर उसको ओठ चाट्दै चक्लेट खुवाएको। एक मन त मासु काट्ने खुकुरीले त्यसलाई तुरुन्तै काटिदिउँ जस्तो लाग्यो, तर जिउले साथ दिएन। आँखा अगाडि अँध्यारो छायो। उसले मलाई फेरि तान्न लाग्यो। सुकेको घाँटीले मैले भने, पहिले मलाई बियर पिउन दिनुहोस् न। म फेरि बियर पिए जस्तो गर्न लागेँ। उसलाई थपी थपी रक्सी र मासु खुवाएँ। अब ऊ पुरै झल्ला भयो। भन्यो, आज म खुसीले मदोस छु मेरी प्यारी, मेरी जान हो तिमी। भैयाजी, तपाईँका कतिवटा जान छन्? अरू सब बलिउडमा छन्, यहाँ त तिमी र तिम्री प्यारी छोरी मात्रै हो। अरे राम, मेरी छोरी, त्यो बच्ची पनि? म कराएँ। अरे छोड राम रहिमलाई, सबको आफ्नै चाम हुन्छ, बच्चाको एक टचमा स्वर्गीय मजा हुन्छ। भर्खर त मैले शान्तिको चुम्मा लिएको, क्या मजा आयो। कुन मुर्दाले गर्यो शान्तिको बलात्कार? म गर्जेँ। कुन मुर्दाले? मुर्दाले कहौँ बलात्कार गर्छ? कुनै जिन्दाले गर्यो भन न, बलात्कार गरेको भए मर्दैनथे। मायाले टच मात्रै गर्यो र हल्का हाँस्यो, हल्का माया गर्यो, पूजा गर्यो, सकुशल छोडिदियो। त्यसको गुण मान, जति बच्चीमा मजा हुन्छ बुढीमा के मजा हुन्छ? तब त मान्छेले बच्चीलाई यति चाहना गरेको। आ, त पहाडनीलाई मधेसनी बनाउनु पनि त मेरो फर्ज हो। तेरी छोरी त मधेसनी भइसकी, मेरी प्रेमिका त तेरी छोरी हो। त बाहना होस्, तैँले मधेसीको खोजेकी होस् भनेर मैले आज तँलाई मधेसनी बनाइदिन लागेको। तब न आमा छोरी मेरो सहाराले मधेसमा बस्न सक्छौ। चल अब बिस्तारामा, उसले दोहोऱ्याउँदै तेह्राउँदै यो कुरा बल्ल तल्ल भन्यो। मेरो लोग्ने छ, मलाई हात नहाल पापी। कहाँ छ तेरो लोग्ने? अगुवा भइसकेको थियो, त्यसलाई त मार्नेवाला थिए, आफ्नै मान्छे थिए, तब न भन्छन् गरेर फिर्ता ल्याइदिएँ। कुन माइकालालले मैले भने जस्तो अगुवा भएको मान्छेलाई यति थोरै पैसामा यति सजिलैसँग फर्काएर ल्याउन सक्छ? उनीहरूको एक एक अगुवाको रेट कमसेकम 10-10 लाख पारु छ। आखिर उनीहरूले पनि सबै पाउने होइन, बाँडचुड गरेर खाने न हो। यो पेसा नेपालमा अहिले खुब राम्रो छ, माथिदेखि तलसम्म सबका सब लागेका छन्। सब पार्टीका नेताको साझेदारी छ। मैले नै तेरो पोइ फिर्ता ल्याइदिएको छु। मेरो तमाथि त्यसको ऋण छ, म आज त्यसको थोडा बहुत असुल गर्छु। फेरि उसै गरी भन्यो। मलाई बाहुन्न भयो, मूर्छा पर्न आँटेँ। जग्गा किन्ने ग्राहक उसले खोजिदिएको थियो, अपहरण पनि उसै गराएको रहेछ, शान्तिको बलात्कार पनि उइरहेछ। निच, ऊ राम्ररी उभिन नसक्ने भइसकेको थियो। धर्मराउँदै आएर मलाई अचेट्न लाग्यो। म रिसको ज्वालामा पागल भएकी थिएँ। उसको सन्नीमा एक लात दिएँ। अय्या भन्दै ऊ लड्यो। मैले के रे हिर्काउँ भनेर यताउता छामेँ। हातमा अघि मासु काटेको खुकुरीको बिँड परेछ, त्यही खुकुरीले उसको पुरपुरमा हाने। उसको रगतका सिर्काले मेरो अनुहार भिज्यो, ओठमा पनि परे। जिब्रोले ओठ चाटेर स्वाद लिएँ। मेरो आङमा दुर्गा भगवती चढिन्। मैले त्यसलाई महिषासुर देखेँ। त्यही बेला मैले बुझेँ भीमसेनले किन दुशासनको रगत पिएको थियो। त्यसलाई खुकुरीले जथाभावी हाने, हात पाखुरा गर्दन छिया छिया भए, कोठामा रगतको भल बग्यो, त्यो भर्याक भर्याक गर्दै मर्यो। म बेहोस भएछु। होस आएपछि काम जरो आएको जस्तो काम नलागेँ। बल्ल तल्ल सम्हालिएँ, लासलाई तन्नाली छोपिदिएँ, नुहाएँ, मुटु बलियो पारेर जसरी तसरी जागै बसेर रात बिताएँ। शान्तिलाई लिएर पहिलो बसबाट सोझै यहाँ आएकी हुँ। मलाई कुनै पनि बेला पक्राउ गर्न सक्छन्, मलाई जे भए पनि केही छैन। बदली बदला लिएँ। शान्ति मेरी छोरी मात्रै होइन, यो देशकी भविष्य हो। आमा, तपाईँ यसको जिम्मा लिनुहोस्, देवीजीले भनिन्। कुमारीले शान्तिलाई बेस्तरी अँगाल हालेर मुहाई खाए अनि मेरो काखमा राखिदिए। उसको आँखाबाट बलिन्द्र धारा आँसु बगिरहेको थियो। उसले हिक्का छोड्दै यो कथा बताएकी थिए। मलाई सपना हो कि विपना छुट्याउन गाह्रो भइरहेको थियो। ऊ फटाफट हिँडेपछि जल्यास भएँ। म कराएँ, कुमारी ए कुमारी, मेरो कुरा सुन, तिमी यसरी नभाग, सङ्घर्ष गर, तिमीलाई केही हुँदैन, तिम्रो मुद्दा हामी लड्छौँ। ऊ अड्डिएन, ड्याममा ढोका लाएर निस्के। शान्ति रुँदै उसको पछि पछि ढोकासम्म गई। बन्द ढोकामा पुगेर अल्लल्लिएर रुन लागि। म उसलाई फुल्याउन अल्मलिएँ। त्यतिन्जेल कुमारी बेपत्ता भइसकेकी थिए। सरिताले भने, आमा, कुमारी हामीसँग बोल्दा पनि नबोली कुद्दै गई, ट्याक्सी रोकिराखेकी रहेछ, चढेर गई। देवीजी मोहन भइन्। छुट्टिनु अघि मैले देवीजीसँग शरदको नोटबुक लिएँ। उनीसँगको वार्ताले उत्सुकता जगाएको थियो। मैले नोटबुक पल्टाएँ। पहिलो पानामा ठूलो अक्षरमा लेखिएको थियो, सकस। म सैलुङमा बाक्लो वनको एउटा पातलो गाउँमा जन्मेँ। सानै छँदा मलाई लिएर आमा माइतीको चरणमा चरीकोट गइन्। उनीहरूले बताएर मैले आफ्नो गाउँ घर मावली र बाका कुरा थाहा पाएँ। मेरो गाउँ पुग्न सैलुङबाट रामेछाप जाने बाटामा एक दिन हिँड्नुपर्छ। त्यो गाउँमा कसैको पनि खान पुग्ने खेती छैन। धेरजसोको काठमाडौँतिर चोर्ने इलम थियो। मेरा बासिपालु चोर थिए। बेला बेला घर आउँथे, लाउरी हुँ भनेर बाटाका भट्टीहरूमा रासलीला गर्थे, पैसा बगाउँथे। रातभरिमा भट्टी वाल्नी, उसकी छोरी अथवा उसले ग्राहकको सेवा गर्न राखेका तरुणीमध्ये एउटीलाई टिपेर हिँड्थे। उनका सदाकाल दुई चारवटी घरवाली हुन्थे। हरेकलाई त मेरी कान्छी भनेर फकाउँथे। उनी पक्राउ पर्दैनथे। अड्डाबाट पक्रिन आउने मान्छेलाई घुस खुवाएर फर्काउँथे। उनको थिएको थियो, बर्को बोक्यो बसैँ, कुखुरो काट्यो दसैँ। उनलाई बर्को पनि बोक्नु पर्दैनथ्यो। जताततै भट्टी नै भट्टी थिए, कान्छी नै कान्छी थिए, रोजी छडी थियो, सधैँ सुरा सुन्दरी सहितको दसैँ नै दसैँ थियो। पैसा सकिएपछि चोरीको बाली टिप्न काठमाडौँतिर जान्थे। बा बाटाबाट टिपेर ल्याएका कान्छीहरूलाई नाका नाकामा भट्टी चलाएर गरी खानु मेलो गरिदिन्थे। बा आए भने उनीहरू बाका हुन्थे, नत्र सदावर्त। उनका कान्छीहरूको हिमचिम चेली बेच्ने दलालहरूसँग थियो। उनीहरू गाउँमा चेली खोज्ने, फकाउने र तिनलाई दलालको जिम्मा लाउने काम पनि गर्थे। मेरा कान्छी आमाहरूका सबै अवैध काम पुलिस र अड्डाका मान्छेहरूलाई खुसी पारेपछि वैध हुन्थे। उनीहरूसँग तिनलाई खुसी पार्ने सबै यन्त्र थिए, सुन, सुभोजन, सुरा, सुन्दरी। देशको नीति जस्तो थियो, गाउँको रीति पनि त्यस्तै थियो। मेरी आमा बाकी जेठी पत्नी थिइन्। बाले बात बातमा टमौटेले भाँडा ठटाए जस्तो गरी आमालाई ठटाउँथे। म बाको पुटको खिरिलो जिउडाल मात्रै सम्झन्छु। बाको यातना सहन नसकेर आमा मलाई लिएर माइत गइन्। जिरीसम्म गाडी पुगेपछि चरीकोटको बाटामा रङ्गरङ्गका गाडी चल्न थाले। चरीकोटको मूल बाटामा मावलीको होटेल थियो। त्यहाँ उनी भाँडा माझ्न थालिन्। होटेलमा ड्राइभर र खलासीहरू बास बस्थे। एक दिन मलाई लिएर आमा एउटा ट्रकमा चढिन्। ट्रक काठमाडौँ आयो। उनी त्यसको ड्राइभरसँग सेनामङ्गलको डेरामा पसेपछि फर्किनन्। उनले मलाई नयाँ बासँग चिन्जान गराइन्। ठुले, चिनिस् तेरो बालाई? मैले नयाँ बाको अनुहारमा ट्वाल्ल हेरिरहेँ। ग्यारेजलाई कोठा बनाइएको थियो। एउटा कुनामा ढोका थियो, सामुन्ने मट्टी तेलको स्टोभ र पकाउने भाँडाकुँडा, अर्को कुनामा नयाँ बा र आमा सुत्ने खाट, चौथो कुनामा मेरो भुइँ ओछ्यान। आमा घरपट्टिको भाँडा माझ्न लागिन्। घरपट्टि बुढा र बुढी मात्र थिए। बुढा अलि पाका, बुढी अदवैँसे। आमाले उनीहरूलाई जीवा र जिमा भन्न सिकाइन्। आमाको सेवाले जीवारी जिए भने, ए मनमाया, तिम्रो छोरालाई स्कुल हाल्नु पर्दैन? हाल्नु त पर्ने बाजे, तर के गरी हाल्नु? बुढाले दिएको घर खर्च खाँदैमा ठिक्क हुन्छ। तिम्रो छोरो चलाक्छ, म फिस तिर्दिन्छु। राम्रो स्कुलमा पढाउनुपर्छ, कुसङ्गतमा पऱ्यो भने बिग्रन्छ। जीवाले मलाई नजिकैको राम्रो स्कुलमा भर्ना गरिदिए। किताब कापी पनि किनिदिए। स्कुलमा मेरो नाम भयो शरद कुमार। नयाँ बा गाडी लिएर बास बस्दै जान्थे। हप्तामा एक दुईपटक घर आउँथे। अलि पछि निकै दिन बिराउन लागे। रक्सी त सधैँ खाएकै हुन्थे। एकपटक महिना दिनपछि आए, मातेका थिए। आमाले भनिन्, त मुर्दा कान्छी कहाँ बस्छस्, त्यसैले घर आउँदैनस्। बाले भने, बस्छु त बस्छु, के गर्छस् फुँडी? तँ त मेरो जुत्ता होस्, म तँलाई जुत्ता जस्तो फेर्न सक्छु, के फुर्ती गर्छस्? हाम्रा पनि छन् खुट्टा, खुट्टा भए जुत्ताको के दुःख? म पनि जुत्ता फेर्न सक्छु, आमाले च्याँठिएर भनिन्। ठुलो झगडा पर्यो, हात हालहाल भयो। म हेरेको हेरे भएँ। बा बलिया थिए, आमा जण्ड थिइन्। खुब गाली गलौज र कुटाकुट गरे। बा त्यही राति घर छोडेर हिँडे। भने, अब तेरो र मेरो कुनै साइनो छैन, त मलाई हात फर्काउने? म अब फर्केर आउन्न, त जे मन लाग्छ गर। नआए खाँचैसित, म पनि आफ्नै गरी खान सक्छु। भोलिपल्ट जिमाले सोधिन्, हिजो तिमीहरूका के को हल्ल हल्ल? आमाले सबै कुरा बताइन्। पहिले त हामी लोग्ने स्वास्नी हौ, घर चरीकोट हो भनेकी थिइन्। त्यस दिन भने रुँदै रुँदै पहिलो पहिली दुःख दिएको माइतीघरको दुःख र अहिले नयाँ पहिली दिएको दुःखको कुरा नराटी सुनायन्। जुमाले भनिन्, धेरै दुःख पाकी रहेछौ, पिर नगर, हाम्रो घरको सबै काम गर, आमा छोरा हामी कहाँ नै खाऊ, तलब पनि दिउँला, तिम्रो छोरालाई उहाँले जति पढ्छ पढाइदिन्छु भन्नुभएकै छ। केही महिनापछि आमाले भनिन्, बझै म दोजिया छु। जिमाले भनिन्, पापिष्ट लोग्ने मान्छेको जात, अलपत्र पारेर हिँड्यो। पेट जति सुन्निँदै आयो आमा उति पिरोलिन लागिन्। भात पकाउँदा दाउरासँग नयाँ बाको रिस पोख्न लागिन्। दाउरा ठोस्दै भन्थिन्, भिरबाट मुन्टेर मरिजाओस् त्यो ड्राइभर मोरो। पुरानो बाको रिस पोख्न अनि दाउरालाई नै ठोस्थिन्, झ्यालखानामा कुहिएर मरिजाओस् त्यो चोर मोरो। मलाई अँगालेर भन्थिन्, नानी मलाई त के गरी खालास भन्ने मात्र पिर छ, नत्र मैले आफ्नो ओखती जानेकी छु। जिमालाई सोधिन, बजै यो ड्राइभरको पाप फ्याँक्ने ओखती छैन? हा के भने कि भगवान्ले दिएको आफ्नो सन्तान फ्याँक्नु हुँदैन, हाम्रो को छ र, हामी तिम्रा दुइटै बच्चालाई हुर्काउन मद्दत गरौँला, बरु अपहत्य गरेर मर्छु, यो पापी ड्राइभरको नासो पाल्दिनँ बजै, मैले पाउनुको त पाइसकेँ, मलाई मर्न मन छ। जिमाले भनिन्, हत बाउलाई के भने कि म पनि तिमी जस्तै दुःख पाकी आइमायौ, म तिमीलाई सकेको मद्दत गर्छु। बर्खा मास लगातार तिन दिन जारी पर्यो। बागमतीमा आएको उराल धुराल बाढीले आमालाई पुलबाट हाम फाल्न सुर्याएछ। आमाको लास जाँचबाट फर्केपछि जीवाले मेरो टाउको सुमसमाते भने, शरद त हाम्रो धर्मपुत्र हुन आइपुगेको रहेछस्, पीर नगर, तेरो गार्जियन म भएँ, आजदेखि त हाम्रो तलको कोठामा सुत। म जीवाकै घरमा बस्न लागेँ। आमा सम्झेर रातभरि डराएँ, निदाउन सकिनँ। मैले पहिलो दर्जामा एसएलसी पास गरेँ। जीवाले भने, स्याबास, तैँले मेरो इज्जत राखिस्, अब के पढ्छस्? पत्रकारिता। मैले धेरै दिनदेखि मनमा गुम्साएको भावना बताएँ। किन? मलाई पत्रकार हुन मन छ। ठिक छ, जीवाले भने, मेरो खुसीले आकाश छोयो। मैले जीवाका लागि किताब र पत्रिकाहरू किनेर ल्याउने गरेको थिएँ। उनले ध्यान दिएर पत्रिका पढेको र साथीहरूसँग तिनका लेखबारे गम्भीर छलफल गरेको देखेको थिएँ। मेरो पनि पत्रिका पढ्ने बानी बस्यो। मेरो बाल मन भन्थ्यो, छापामा लेख्ने ठुलो मान्छे हो, किताब लेख्ने त झन् ठुलो हो। मैले ठुलो भएपछि पत्रकार लेखक हुने सपना देखेँ। पत्रकारिता विषय लिएर पढ्न लागे। क्याम्पस स्कुल जस्तो हुँदो रहेनछ, पढाइ थोरै, गुन्डागर्दी धेरै, राजनीति अरे। छात्रका दुई गुट थिए, काङ्ग्रेस र कम्युनिस्ट। दुवैले तेस्रो गुटलाई मण्डले भन्थे, मण्डले आफूलाई राष्ट्रवादी भन्थे। सानो ठुलो जस्तो कुरामा पनि काङ्ग्रेस र कम्युनिस्टका गुटको विवाद र कुटपिट हुन्थ्यो। शिक्षकहरू पनि विभाजित थिए, आफ्नो गुटका विद्यार्थीलाई फेभर गर्थे। सिनियर छात्रहरू नयाँ विद्यार्थीलाई आफ्नो गुटमा तान्न खोज्थे। सोझा विद्यार्थीको क्याम्पस जीवन त्रासद थियो। मण्डले दादा राष्ट्रवादीले मलाई घुस्सी दिएर भन्यो, साला काङ्ग्रेस अराष्ट्रिय तत्त्व। काङ्ग्रेस दादा विश्वबन्धुले मलाई घुस्सी दिएर भन्यो, साला कम्युनिस्ट खरानी। कम्युनिस्ट दादा रक्तिमले मलाई घुस्सी दिएर भन्यो, साला मण्डले दलाल। मैले हरेक पटक आफ्नो सुन्निएको अनुहार देखाएर प्रिन्सिपललाई निवेदन गरेँ, सर मैले केही नगरिकन दादाले यस्तो विरूप हुने गरी पिट्नुभयो। हरेक पटक सरले उही टेप बजाए, यो स्कुल होइन क्याम्पस हो बाबु, क्याम्पस, क्याम्पसमा यस्ता कुरा भइरहन्छन्, तिमीले आधुनिक क्याम्पसको कल्चरमा घुलमिल हुन सिक्नुपर्छ, स्टुडेन्टहरू आपसमा ख्यालठट्टा गरिरहन्छन्, यो उमेर यस्तै हो शरद, आफू अर्गेलो नहुनु। म छक्क परेँ, यस्तो पनि ख्यालठट्टा, म पो अर्गेलो नहुनु रे। सरले मलाई उही बेला व्यावहारिक संसारको गुह्य मन्त्र सिकाएका रहेछन्। मलाई त्यो बुझ्न जुनी लाग्यो। जीवाले सोधे, तेरो अनुहार किन सुनिएको? पार्टीको दादाले कुटेर। कुन पार्टीको? सबै पार्टीका, पञ्च, काङ्ग्रेस, कम्युनिस्ट, सबैका दादा छन्। सबैले कुनै गुटमा नलागेका विद्यार्थीलाई कुट्छन्। किन? आफ्नो गुटमा लागेन भनेर प्रिन्सिपलले के हेर्छन् त? आफैलाई कुट्लान् भनेर तर्सिन्छन्। त्यस्तै हो भने अब तैँले पनि एउटा दादा समाउनु पर्छ। पञ्चहरूको नेता राजा थिए, त्यसरी उनीहरू राज्य सत्ताका स्वामी थिए। तिनको प्रतिनिधि राष्ट्रवादी दादा मन्त्रीको छोरो थियो। ऊ क्याम्पस नामक टोँडी खेलमा ढलिमली गर्ने राजाको मत त सँगै थियो। क्याम्पसमा उसकै हैकम थियो। बर्खामा पानी सर्प समातेर त्यसको टाउको मुठीभित्र लिन्थ्यो। सर्प सकसले छटपटाएर उसको नारीमा ढाड र पुच्छर कहिले यता कहिले उता बेर्थ्यो। ऊ त्यो देखाउँदै क्याम्पसभरि डुलेर आतंक मचाउँथ्यो। केटीहरूको बथानमा सर्प फ्याँकिदिन्थ्यो। सर्पलाई चिल्लो सिमेन्टमा घस्रिन गाह्रो हुन्थ्यो। केटीहरू अत्तालिएर कराउँथे, ए आमा लौ न। केटीहरू निलो कालो अनुहार लाएर कोकोहोलो गर्दै भागदौड गरेको, चुप्लिएर पछारिएको, हातगोडा र टाउको चोटग्रस्त भएको, चस्मा खसेर फुटेको, सारी र दुपट्टाको बेटुङ्गो भएको, टाइट जिन्स च्यातिने अवस्थामा पुगेको, स्वास्वाको लयमा बक्सेहरूको आरोह अवरोह भएको दृश्य सुख लिएर राष्ट्रवादी दादा आफ्ना हनुमानहरूलाई भन्थ्यो, तिमीहरू जेसुकै भन, सुमन क्या चिज है, मस्त मस्त। उसका पछुवाहरू भन्थे, यस बोस, केटीहरूबाट लुक्थे भाग्थे केटाहरू आँखा जुधाएर हेर्दैनथे सरहरू तर्किन्थे प्रिन्सिपल मौन दर्शक हुन्थे एक दिन उसले डर र पसिनाले लथपथ हुँदै ऊबाट पर भाग्दै गरेकी सुमनलाई च्याप्प समातेर जबरजस्ती चुम्मा लियो सुमनले रुँदै उजुर गरी प्रिन्सिपलले दादालाई बोलाएर डराई डराई सोधे यो के भएको उसले ठाडो स्वरमा जवाफ लायो यो क्याम्पस हो कि फेसन परेड गर्ने ठाउँ सुमनले किन छोटो चोलो लाउँछे त किन त्यस्तो ब्रा लाएर मत्त साँडे जस्तो गरी छाती तन्कारिनेछे त किन सारी त्यति तल बाँधेर नाइटो मुनि र माथि त्यतिका देखाउँछे त किन त्यस्तो टाइट जिन्स र टी सर्ट लाउँछे त हामीलाई गाह्रो हुँदैन उसका कुरा सुनेर प्रिन्सिपलको मुटु ढक्क भयो उनले उससँग आँखा जुदाउन सकेन सुमनलाई हप्काएर भने म यहाँ असल छात्राले त्यस्तो गर्दैनन् उसले सुमनलाई जबरजस्ती सिन्दुर हाल्यो सुमनले उसलाई जुत्ताले हानी उसले भन्यो तिमीलाई मलाई नहेरेर किन अरूलाई हेरेको त मलाई किन लभ नगरेको त डार्लिङ विश्वबन्धु दादा प्रजातन्त्रको प्रतिमूर्ति थियो रक्तिम दादा किनारिएका जनताको मुक्ति योद्धा थियो श्रुति सम्वेगमा यतिन्जेल तपाईँ जगदीश घिमिरेको आख्यान सकसको वाचन सुन्दै हुनुहुन्थ्यो यो वाचनसँगै आजलाई श्रुति सम्वेगको समय सकिँदैछ कार्यक्रमबारे तपाईँका सल्लाह सुझाव वा प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेग उज्यालो 90 नेटवर्क पोस्ट बक्स नम्बर 6469 काठमाडौँ इमेलका लागि shrutiआई श्रुति एट युएनएन डट कम डट एनपी हवस् त अर्को मंगलबार जगदीश घिमिरेको सकसको दोस्रो श्रृङ्खला लिएर आउनेछौ तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बुलबुल बिदा चाहन्छौ शुभरात्री